अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमलसिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। प्राकृतिक विपदका कारण वर्षेनी ठूलो जनधनको क्षति बेहोर्नु परेको छ। विपदपछि आउन सक्ने परिणामले समेत मानवीय क्षति हुन सक्छ। तसर्थ सम्भावित खतराबाट जोगिन गरिने पूर्व तयारी नै हाम्रो पहिलो विकल्प हो। पछिल्लो समयमा बाढी पहिरोका कारण साउन 9 गते बेलुकासम्ममा 111 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी 40 जना बेपत्ता, 67 जना घाइते र 974 घर परिवार प्रभावित भएको मन्त्रालयले जनाएको छ। बाढी पहिरोका कारण 1 अरब 6 करोड रुपियाँ बराबरको क्षति भएको जनाइएको छ। आजको कार्यक्रममा हामी बाढी पहिरो लगायतका विपद र पूर्व तयारीका विषयमा चर्चा गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं प्राकृतिक विपद र पूर्व तयारीका बारेमा। इन्सेकले सञ्चालन गरिरहेको विद्यालय शिक्षामा विपद जोखिम न्यूनीकरण परियोजनाका संयोजक दीपक मराठासँग गरिएको कुराकानीबाट,
नेपाल यो विपदमा एकदमै भल्नेबल कन्ट्रीको रूपमा लिइन्छ होइन, किनभने हाम्रो भौगोलिक बनावट पनि अलिक फरक किसिमको छ। हाम्रो भौगोलिक बनावट चाहिँ 150 किलोमिटर उत्तर दक्षिण डिस्टेन्समा नै हाम्रो 118 जति इको सिस्टम पोसिबल हुने भएको कारणले गर्दाखेरि हाम्रो संरचनाको आधारमा पनि नेपाल चाहिँ संसारमा डिजास्टरमा चाहिँ 20 भल्नेबल कन्ट्रीको रूपमा लिइन्छ। अनि त्यस्तै गरेर हाम्रो सबैभन्दा बढी चाहिँ हामी अर्थक्वेक र फ्लडलाई हामीले लिन सक्छौँ। हामी विश्वमा चाहिँ भूकम्पको 11 नम्बरमा छौँ, भूकम्पबाट हुने क्षति जोखिमका हिसाबले। त्यस्तै गरेर बाढी पहिरोको हिसाबले हामी 30 नम्बरमा छौँ र हाम्रो काठमाडौँ भ्याली चाहिँ संसारको हाई रिस्कमा भएको सहरहरूमध्ये 21 नम्बरमा चाहिँ काठमाडौँ उपत्यका पनि रहेको छ।
जस्तो यहाँले विभिन्न किसिमका सूचनाहरू दिइरहँदाखेरि अहिले पछिल्लो समय बाढी पहिरोका कारण 111 जना भन्दा बढी मान्छेको ज्यान गइसकेका छ र धेरै घाइते पनि छन्। यो अवस्थामा बाढी पहिरोबाट पीड़ित हुने अथवा प्राकृतिक प्रकोपका कारणले पीड़ित हुनेहरूलाई रेस्पोन्स गर्ने चाहिँ के कस्तो संयन्त्र बनाएको छ नेपाल सरकारले, अथवा हामीसँग कस्तो संयन्त्र परिचालित हुन्छ?
नेपाल गभर्नमेन्टको विपद व्यवस्थापन यो एक्टले नै नेपालमा चाहिँ विभिन्न लेयरहरू छुटाएको छ। संघीय सरकारदेखि नै लिएर स्थानीय सरकारसम्म विभिन्न यो विपद व्यवस्थापन सम्बन्धी विभिन्न विभागहरू बनिएको छ। त्यसमा चाहिँ तपाईँले हेर्नुभयो भने संघीयमा चाहिँ प्रधानमन्त्रीको नेतृत्वमा एउटा राष्ट्रिय विपद व्यवस्थापन काउन्सिल भनेर बनाइएको छ भने त्यसका अथोरिटीहरू चाहिँ प्रोभिन्स लेभलमा छुट्टै अनि प्रत्येक जिल्लामा छुट्टै जिल्ला विपद व्यवस्थापन समिति, त्यस्तै गरेर चाहिँ प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह विपद व्यवस्थापन समिति भनेर राखिएको छ। अहिलेको एक्टले पनि के भन्छ भने हरेक स्थानीय तहमा चाहिँ विपद व्यवस्थापन समिति बनाउनु पर्छ भनेर लेखिएको छ होइन। त्यसमा अब कतिपय स्थानीय सरकारले बनाइसकेका पनि छन् र कतिपय बनाउने क्रममा पनि छन्, तर त्यसमध्ये पनि स्थानीय सरकारले पनि प्रत्येक वडामा चाहिँ विपदको लागि भनेर छुट्टै पैसा पनि छुटाइएको छ। तर त्यसमा चाहिँ अब हामी कहाँ के भने नहुन्जेलसम्म कसैले पनि गर्दैन, जब आइसके पछाडि चाहिँ गर्नुपर्छ भन्ने छ। त्यसले गर्दाखेरि पूर्व तयारीको लागि सरकारको नियममा स्पष्ट रूपमा लेखिएको छ। फरक यति मात्रै हो कि त्यो नियमलाई चाहिँ कतिले लागू गर्नुभएको छ कि छैन भनेर त्यसको नियमन चाहिँ अहिलेसम्म भएको चाहिँ स्थिति छैन।
हाम्रो देशमा धेरै राम्रा राम्रा कुराहरू लेख्ने चलन छ, तर त्यसलाई कार्यान्वयनमा लाने अथवा त्यस पछाडि प्रकोपबाट क्षति भइसके पछाडि त्यसलाई रेस्पोन्स गर्ने विषयमा पनि हामी जहिले पनि ढिला सुस्तीमै पर्छौँ। यो किन यस्तो भइरहन्छ बारम्बार?
मलाई चाहिँ के लाग्छ भने विभिन्न निकायहरू बीचमा समन्वय नै हामी कहाँ राम्रो छैन के, किनभने यो विपद भन्नेकोमा चाहिँ न आर्मीले मात्रै गरे पनि हुँदैन, यो पुलिसले मात्रै गरे पनि हुँदैन, र स्थानीय सरकारले मात्रै गरे हुँदैन। यसमा चाहिँ खास गरी पब्लिक प्राइभेट पार्टनरसिप भन्छ, यो सबैजनाको उत्तिकै जिम्मेवारीपन रहन्छ यसमा। त्यसले गर्दाखेरि हाम्रो स्थानीय सरकारको बीचमा पनि समन्वय हुन नसकेको र संघीय सरकार र प्रदेश सरकारको बीचमा पनि यो कुरामा चाहिँ समन्वय हुन नसकेको एउटा पक्ष हो भने, अर्को पक्ष भनेको चाहिँ हामी कहाँ चाहिँ त्यो विपद म्यानेजमेन्ट गर्नको लागि चाहिने दक्ष जनशक्ति पनि अभाव छ। हामी कहाँ जहिले पनि विपद गइसकेपछि एउटै खाले मात्रै कार्य गर्ने कुराहरू छ, अनि त्यसले गर्दाखेरि हामीसँग भएको स्रोतलाई पनि सदुपयोग गर्न सक्ने हामी कहाँ ह्युमन रिसोर्स नभएको हो जस्तो पनि मलाई लाग्दछ।
यो समन्वयको अभावलाई त बिस्तारै तहगत सरकारहरूले मिलाउँदै जालन्, तर आम नागरिकले चाहिँ विपदबाट जोगिनका लागि के सचेतनात्मक उपायहरू अप्नाउनु पर्छ होला?
सर्वप्रथम त हाम्रो एउटा बानी के छ भने विपद गइसके पछाडि मात्रै विपदको बारेमा सोच्ने, र मुख्य कुरा त के हो भने हाम्रो स्कुल एजुकेसनबाटै हामीले चाहिँ के गर्नुपर्छ भने यो विपदबाट हुन सक्ने जोखिम र त्यसका न्यूनीकरणका उपायहरू चाहिँ विद्यालय शिक्षामै यो लागू गर्नुपर्छ, र प्रत्येक समुदायमा चाहिँ यो सम्बन्धी विभिन्न किसिमका अवेरनेस क्याम्पेनहरू चलाउनु पर्ने मैले देख्छु। त्यो मात्रै नभइकन चाहिँ विपद जाँदाखेरि चाहिँ बेसिक अप्नाउनु पर्ने चाहिँ सावधानीहरू के हुन सक्छन् भनेर स्थानीय सरकारले वडावडाहरूसँग समन्वय गरेर चाहिँ गाउँ गाउँमा यो पुर्याउनु पर्ने हुन्छ, र समुदायले पनि केही कुरा बुझ्नुपर्छ भने यो सरकारको मात्रै काम होइन, हामीले पनि आफ्नो ठाउँबाट चाहिँ विपदलाई कम गर्नको लागि के गर्न सकिन्छ होइन, त्यस्ता कुराहरूलाई चाहिँ अप्नाउन सक्यो भने यो सबैजना मिलेर गर्न सक्यो भने मात्रै यसको हल हुन सक्छ, नत्र सरकारको मात्रै मुक्ता के भने चाहिँ यो कहिले पनि समाधानमा जाँदैन।
अहिले तपाईँले सुन्नुभयो इन्सेकले सञ्चालन गरिरहेको विद्यालय शिक्षामा विपद जोखिम न्यूनीकरण परियोजनाका संयोजक दीपक मराठासँग गरिएको कुराकानी। बाढी पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति गुल्मीमा भएको छ। साउन 10 गते दिउँसोसम्मको अभिलेख अनुसार गुल्मीमा 13 जनाको मृत्यु भएको छ। थप जानकारी सहित इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्याल।
साउनको 7 गते मंगलबार राति अविरल वर्षासँगै आएको पहिरोले सत्यवती गाउँपालिका वार्ड नम्बर 3 र 4 मानवीय क्षति सँगसँगै ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ। जो वार्ड नम्बर 4 को लिङ्गा हो, लिङ्गामा चाहिँ 9 जनाको मृत्यु भयो भने वार्ड नम्बर 3 को ठूलो लुम्बेकमा 4 जनाको मृत्यु भयो भने 2 जना घाइते भएका छन्। त्यो मानवीय क्षति भने भौतिक क्षतिको हिसाबले हेर्दा लिङ्गा अलिक कम भए पनि ठुलो लुम्बेकमा चाहिँ अत्यधिक भौतिक रूपमा क्षति भएको छ, जसमा करिब 400 घर परिवारहरूलाई चाहिँ छुट्टै विद्यालयहरूमा चाहिँ स्थानान्तरण गरिएको छ, राखेको छ उहाँहरूलाई, र त्यहाँ चाहिँ विभिन्न खाले व्यवस्थापन गरिराखेको अवस्था छ। त्यहाँको स्वास्थ्य संयोजकलाई फोन गरे अनुसार त्यहाँ करिब 25 जना 1000 दिनका आमाहरू, जो सुत्केरी गर्भवती रहनुभएका आमाहरू, उहाँहरूलाई चाहिँ विशेष स्वास्थ्यको टोली मार्फत उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा राखिएको छ भने, अहिले औषधि अभावको कुरा चाहिँ बिचमा जोडिया छ, किन भन्दा यो बाटो अवरुद्ध अहिलेसम्म पनि छ, त्यहाँ स्टक भएको औषधि सकेको कारणले गर्दाखेरि औषधिको चाहिँ अभाव हुने स्थितिलाई मध्यनजर गर्दै प्रदेश सरकारबाट जो सामाजिक विकास मन्त्री सुदर्शन बरालले औषधि बोकेर आउनु भएको थियो, त्यो औषधि पनि यो सत्यवती गाउँपालिका वार्ड नम्बर 1 को 80 मा रोकिएर राखेको अवस्थामा चाहिँ यहाँका युवाहरूले त्यो औषधिलाई चाहिँ लुम्बेकसम्म पुर्याउँदै हुनुहुन्छ। सँगसँगै शिक्षाको कुरा गर्यो भने ठुलुम्बेक वार्ड नम्बर 3 को सिङ्गी भन्ने ठाउँमा एउटा प्रावि नै बगाएको छ पहिरोले। कृषिको कुरा गर्ने हो भने पनि यहाँ चाहिँ यो वार्ड नम्बर 3 र वार्ड नम्बर 2 करिब 4 करोड बराबर स्कुलहरू बगाएको स्थानीय कृषक अगुवाहरूले चाहिँ जानकारी दिनुभएको छ। 22 रोपनी क्षेत्रफल चिन्तित हुने जुन कुलोहरू हो, त्यो कुलोहरू पहिरोको कारणले गर्दाखेरि बगाएको छ, र साउन लागेपछि अविरल वर्षा भएर कुलो बगाएपछि अब कसरी रोपाई गर्ने भन्ने एकदम अन्यल अवस्थामा रहनु भएको पनि मैले जानकारी पाएको छु।
तराईका जिल्लामा डुबानको समस्या पहिलादेखिकै हो। यो समस्याबाट समयमा नै मुक्तिको बाटो अवलम्बन गर्न नसके वर्षै पछि हामी समस्याको भुमरीमा नै फँसिरहनेछौं। प्रदेश 2 का जिल्लाहरू मध्ये सिराहामा 7 जना, धनुषामा 5, मौतरीमा 4, बारामा 2, पर्सामा 3 र सर्लाईमा 1 जनाको मृत्यु भएको छ। त्यसै गरी तराईका जिल्लाहरूमा सबैभन्दा बढी रौतहटमा 10 जनाको मृत्यु भएको छ। थप विवरण सहित इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल सिन्हा।
र हावाहुरीको कारणले गर्दा चाहिँ रौतहट जिल्लामा लगभग ठुलै क्षति भएको छ भन्नुपर्छ, किनभने मध्य तराई र अलिकति दक्षिण साइडतिर चाहिँ बाढीले गर्दा त्यहाँनिर घरहरू विस्थापित हुने, परिवार कतिको ज्यान जाने, खाद्यान्नको कुराहरूको समस्या देखिरहेको, शिक्षाको अधिकारबाट वञ्चित भएको, र सबैको अवस्थाले गर्दा चाहिँ स्वास्थ्यमा चाहिँ प्रतिकूल असर परेको अवस्था छ। बाढीको कारणले रौतहटको जनजीवन चाहिँ अहिलेसम्म पनि अस्त व्यस्त नै छ। शिक्षामा चाहिँ खास गरी रौतहट जिल्लामा अहिले विद्यालयहरू पठन पाठन बालबालिकाहरू जान सक्ने अवस्था रहेन र गइहाले पनि त्यहाँ पढ्न सक्ने पढाउन सक्ने अवस्था रहेनन् र सँगसँगै अर्को जुन घरहरू डुबानमा परे त्यहाँका व्यक्तिहरू चाहिँ विद्यालयमा आएर आश्रित हुन पर्यो, विद्यालयमा आएर अस्थायी बसोबास गर्नु परेकोले गर्दा विद्यालयहरूबाट त्यो हिसाबले पनि बन्द रह्यो भनेदेखि स्वास्थ्यमा चाहिँ स्वास्थ्य कार्यालयहरू रौतहट जिल्लामा बर्सातको कारणले गर्दा 60 भन्दा बढी हेल्थ पोस्ट र 4 हेल्थ सेन्टर र गौर जिल्ला अस्पताल यो चाहिँ पूर्ण रूपमा नै प्रभावित भएकोले गर्दा त्यहाँ भएका जुन मेसिनरी चिजहरू हुन्छ त्यसपछि स्टक रहेका औषधिहरू त्यो नष्ट भएर गयो र त्यहाँसम्म पुग्न सक्ने बिरामीहरूले उपचार गर्न सक्ने अवस्था रहेन। अर्को कुरा स्वास्थ्यमा असर यो कारणले पनि भयो भने अब जस्तो तत्काल जसलाई एउटा उपचारको क्रममा आवश्यक उपचार गर्न पर्ने हो उहाँहरूलाई सुरक्षित रूपमा चाहिँ उपचार गर्न सक्ने ठाउँमा चाहिँ बाटो नै अवरुद्ध भएकोले गर्दा यो हिसाबले पनि अलिकति स्वास्थ्यमा चाहिँ त्यसले असर परेकोले गर्दा रौतहट जिल्लामा चाहिँ शिक्षा स्वास्थ्य दुवैलाई चाहिँ प्रभाव पारेको छ। रौतहट जिल्लामा हालसम्म 16 मृत्यु भएको छ र 2 बेपत्ता भएको छ र यसमध्ये चाहिँ पुरुष 6 मृत्यु भएको छ भने महिला 2 बालक 5 बालिका 3 गरी 16 मृत्यु भएको छ हालसम्म यो जिल्ला प्रहरी कार्यालयले दिएको डाटा अनुसार। अहिले चाहिँ यहाँ 20,000 घर परिवार पूर्ण रूपमा विस्थापित भएको अवस्था रहेको छ र यसमध्ये केही पुनर्स्थापना पनि भइसकेका छन्।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बरबारी हामी सबै जना
पल्लो गाउँमा पहिरो जाँदा हामीले दुःख पाउनु पर्छ त।
हे बाबा के कुरा गरे मेरो बाउ, भोलि हामी मध्ये कसैलाई यस्तै परो हामीलाई विपद आइलाग्यो भने पल्लो गाउँका मान्छेले पनि त्यो उनीहरूकै कुरो भनेर चुप्प लाग्यो भने हामीलाई कस्तो लाग्छ? त्यस्तै सोच्नु पर्दैन के हो यो झन बुझो झन काठे।
त्यो बेला जस्तो पर्छ त्यस्तै डर्छ। हामी गएर पहिरो रोकिने त होइन,
पहिरो त रोकिने होइन तर घाइतेहरूको उद्धार त गर्न सकिन्छ नि।
तिमी भन्दा 10 कान्छीले सबै थाहा छ, तत्कालको लागि राहत उपलब्ध गराउन सकिन्छ, स्वास्थ्य सेवा दिन सकिन्छ, प्राथमिक स्वास्थ्य सेवा मनोपरामर्श दिन सकिन्छ। यस्तो बेलामा सुतेर हुन्छ झन बुझ्यो झन काठिन।
मैले नबुझा कुरा के, अब पल्लो गाउँमै विपद व्यवस्थापन समिति छ, तिमीहरूले गर्ने हो नि यो काम त।
छ्या यो दादा पनि युट्युबरहरू जस्तो कुरा नगर्नु न।
के युट्युबर जस्तो नि?
मर्न लागेको मान्छेलाई बचाउन छोडेर भिडियो खिचेर बस्छन्। हो त्यस्तै
कस्तो घर पर्ने कुरो गर नानीले। हेर बाउ, विपद भनेको न बाजा बजाएर आउँछ न घन्टी हल्लाएर आउँछ, यो जसलाई जतिखेर र जहाँ पनि आउन सक्छ। त्यसैले विपद व्यवस्थापनमा नागरिकको चेतना अभिवृद्धि गर्नु पर्छ। त्यसका लागि त पहिला आफै चेतनशील हुनु पर्यो, नत्र फेरि झन बुझ्यो झन कठिन।
जस्तो हाम्रो टोलमा आगो लाग्यो, आगो निभाउने काम दमकलको हो भन्दै कुरेर बस्न मिल्छ त?
त्यही त मिल्दै मिल्दैन नि, विपदको बेला जतिखेर पनि जे हुन सक्छ भन्ने बुझ्नु पर्यो। विपद व्यवस्थापन भनेको नियम कानुन संविधान जिम्मेवारी कर्तव्य भन्दा माथिको कुरो हो। यसका लागि प्रत्येक नागरिक कुनै पनि बेला रेडी भएर बस्नुपर्छ, नत्र झन् बुझ्यो झन् कठिन।
विपदबाट त्रसित मान्छेलाई सान्त्वना दिनु पनि ठुलो कुरा हो। जाउ न के ढिलो भइसक्यो।
लु हिँड त हिँड।
ल पहिरो गएको ठाउँ आइपुग्यो, त्यही पहिरो जाँदैछन् त्यही उभिएर बसेका छन्। सुरक्षित ठाउँमा जानु नि।
त्यही त, माथिबाट ढुङ्गा खसिरहेको छ, गाई वस्तु बाँधिरहेछ, पुगाइदिनु नि। त्यति पनि कमन सेन्स छैन क्या मान्छेको।
हो बल्ल कुरोको चुरो ल्यायो है बाउ। यसैलाई भन्छन् विपद व्यवस्थापन गर्न नागरिकको चेतना बढाउनु पर्छ। विपदबाट जोगिन के गर्ने, विपद पछि थप क्षति हुन नदिन कस्तो उपाय अपनाउने, यस्ता कुरा हेरी हरेक नागरिकले थाहा पाउनु पर्छ, जान्नु पर्छ, नजान्नेलाई सिकाउनु पर्छ। यो चाहिँ हामी स्वयंसेवी कार्यकर्ताको दायित्व हो।
ल ल छिटो दौडौ, सबैभन्दा पहिला उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउनु पर्छ।
त्यही त, नत्र फेरि झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मनोज गजरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश। अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार सामान्य ज्ञान। तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? प्रश्न फेरि एकपटक, तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? यो प्रश्नको सही जवाब साउन महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञान प्रतियोगिताका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिना पनि विदा माग्छु। नमस्ते।